यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। सरकारद्वारा आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगलाई 6 अर्ब 72 करोड़ रूपियाँको स्रोत सुनिश्चित। न्यायालयमाथिको श्रृंखलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पर्न सक्ने प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको भनाई। देशभर आगामी 2 महिनाको अवधिमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आकलन। र अमेरिकी तेल कम्पनीहरूले अब भेनेजुएलामा रहेका तेल भण्डारहरूमा लगानी गर्न पाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा।
सजिलो अनलिमिटेड ₹699 रु ₹1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले संविधान र कानूनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राख्नुभयो। मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ 1 गते टुँडीखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा अध्यक्ष चौधरीले संविधान बनेको 10 वर्षमा पनि थारूको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो गर्नुभयो। प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतले सामाजिक सञ्जालहरूमा अदालत र न्यायाधीशहरू विरूद्ध सुनियोजित रूपमा प्रहार गरी न्यायालयलाई कमजोर बनाउने षड्यन्त्रप्रति अदालत गम्भीर रहेको बताउनु भएको छ। सर्वोच्च अदालतमा आज विभिन्न संचार माध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधान न्यायाधीश राउतले मुलुकको अवस्था तरल र गम्भीर रहेको बेला न्यायालयमाथिको श्रृंखलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पार्न सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो। प्रधान न्यायाधीश राउतले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशमाथि सुनियोजित प्रहार छूट नहुने, अदालतको आलोचना र टिप्पणी गर्न पाइने तर त्यो स्वस्थकर र तथ्यमा आधारित हुनुपर्नेमा जोड़ दिनुभयो। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायालय र न्यायाधीशहरू खराब छन् भन्ने भाष्य निर्माण गर्न खोज्नुले संरचनामाथि नै प्रहार हुन गएको बताउनुभयो। छलफलमा सम्पादकहरूले सामाजिक सञ्जाल र मूलधारको पत्रकारिता फरक भएकोतर्फ अदालतले ध्यान दिनुपर्ने, फैसलाहरू आम नागरिकले बुझ्न सक्ने हुनुपर्ने, समयमै न्याय सम्पादन हुनुपर्ने र गम्भीर प्रकृतिका फैसलाहरूबारे अदालतले समयमै संचार माध्यमहरूलाई जानकारी गराउनुपर्ने लगायतका सुझाव दिनुभएको थियो। गृहमन्त्री ओम प्रकाश अर्यालसँग मुस्लिम समुदायका 3 छुट्टाछुट्टै समूहका प्रतिनिधिले गृह मन्त्रालयमा आज सामूहिक भेटवार्ता गर्नुभएको छ। भेटमा मुस्लिम समुदायबाट राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारी र संघीय लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले आज गृहमन्त्रीसँग सामूहिक भेटवार्ता गर्दै ज्ञापन पत्र समेत बुझाउनु भएको थियो। भेटमा समुदायले बुझाएका 2 छुट्टाछुट्टै ज्ञापन पत्र बुझ्दै गृहमन्त्री अर्यालले एकअर्काको धर्म र सम्प्रदायमाथि खलल पुर्याउने, जो कोहीलाई सरकार र गृह प्रशासन तुरन्त कार्यवाहीको दायरामा ल्याउन कटिबद्ध रहेको बताउनुभयो। शान्ति सुरक्षा कायम गर्नु नै गृह प्रशासनको प्रमुख जिम्मेवारी भएको बताउनुहुँदै गृहमन्त्री अर्यालले यस कार्यमा प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी तथा अन्य समुदायले पनि उत्तिकै सक्रिय भूमिका खेल्ने रहनेमा जोड़ दिनुभयो। भेटमा राष्ट्रिय मुस्लिम समन्वय समितिका पदाधिकारीहरूले समुदायमा बढ़दै गइरहेका केही असामाजिक धार्मिक सहिष्णुता भड्काउने खालका गतिविधि र आगामी फागुन 21 गतेको निर्वाचनका लागि शान्ति सुव्यवस्था खलबलिन सक्ने वातावरणतर्फ मन्त्री अर्यालको ध्यान आकर्षण गराउनु भएको थियो। विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदहरूले पुराना चलचित्रहरूलाई संरक्षण गर्न डिजिटल प्रविधिमा लैजान प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राष्ट्रको इतिहास र संस्कृतिलाई प्रतिविम्बित गर्ने पुराना चलचित्र संरक्षणका लागि सरकारले आर्थिक सहयोग समेत उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डको स्वामित्व बाहिर रहेका पुराना चलचित्र डिजिटलाइज गर्दा आउने आर्थिक चुनौती तथा प्राविधिक समस्याहरू समेत ध्यानमा राख्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो 1 बजे बस्ने बैठकमा कंग्रेसको 15 महाधिवेशन, आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यसअघि कार्य सम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको 15 महाधिवेशन आगामी वैशाख 28 देखि 31 गतेसम्म काठमाण्डुमा गर्ने निर्णय गरेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच आज भेटवार्ता भएको छ। ललितपुरको च्यासल स्थित निजी निवासमा उहाँहरू बीच भएको भेटवार्तामा समसामयिक विषयसहित फागुन 21 हुने निर्वाचनको वातावरण निर्माण र माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका विषयमा छलफल भएको संयोजक प्रचण्डका निजी सचिवालयका प्रमुख गोविन्द आचार्यले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित 2 उपसमिति गठन गरेको छ। रासोपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि योग्य उम्मेद्वार छनौट गर्नका लागि पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेद्वार सिफारिश उपसमिति गठन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले उपसमितिलाई योग्य उम्मेद्वार छनौट र प्रक्रियाको सिफारिश गर्ने जिम्मेवारी दिइएको बताउनुभयो। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ। यस्तै पार्टी एकता तथा समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्याउने उद्देश्यले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय गरिएको झाले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले अझै केही महिना सरदरभन्दा कम वर्षा हुने आकलन सार्वजनिक गरेको छ। सार्वजनिक आकलन अनुसार यही पुस 17 देखि आगामी फागुन 16 गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो। यही पुस 17 गतेदेखि फागुन 16 गतेको 2 महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने बताउँदै उहाँले सुदूरपश्चिम कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्नुभयो। विभागले यस आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको जलवायु प्रारूपका आकलनको आधारमा तयार गरिएको जनाएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका नदी तटीय बस्तीहरू वर्षेनी बाढ़ी कटान तथा विभिन्न प्रकोपको चपेटामा पर्दै आएका छन्। तर पछिल्लो समय जोखिम न्यूनीकरणका लागि समुदाय, स्थानीय सरकार र साझेदार संस्थाहरूको सहकार्यमा गरिएको जैविक तटबन्ध प्रभावकारी देखिएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
हरेक मनसून सँगै यहाँका नदी तटीय बस्तीहरू बाढ़ी र कटानको चपेटामा पर्दै आएका छन्। महाकाली, जगबुढा, चौधर, बनरा, मछली, दोदा र बन्द नदी यहाँका लागि प्राकृतिक स्रोत मात्र होइनन्, जोखिमका संकेत पनि बनेका छन्। यही जोखिम न्यूनीकरणका लागि समुदाय, स्थानीय सरकार र साझेदार संस्थाको सहकार्यमा जलवायु उत्थानशील समुदाय सीआरसी परियोजना अघि बढ़िरहेको छ। सीआरसी परियोजनाका संयोजक महेश घिमिरे,
यो परियोजना कञ्चनपुर जिल्लाको दोधारा चाँदेरी नगरपालिका र कृष्णपुर नगरपालिकाको जुन महाकाली नदी, जगुडा नदी र दोधा जलाधार क्षेत्रका तटीय बाढ़ी प्रभावित समुदायहरूमा काम गरिरहेको छ। परियोजनाले विशेष गरेर विपद जोखिम न्यूनीकरण र जलवायु अनुकूलनताको लागि समुदायमा राम्रा अभ्यासहरू, पूर्व तयारी क्षमता बढ़ाउनका लागि पनि समुदायलाई क्याप्सिटी बिल्डिङका कुराहरू पनि गरिरहेको छ। सँगसँगै पालिकाहरूसँगको समन्वय र सहकार्यमा विपद जोखिम न्यूनीकरण सम्बन्धीका ऐन, निर्देशिका, पोलिसीहरूमा पनि सपोर्ट गरिरहेको छ।
परियोजना अन्तर्गत नदी तटीय क्षेत्रमा निर्माण गरिएका जैविक तटबन्ध प्रभावकारी देखिएका छन्। कृष्णपुर नगरपालिका वडा नम्बर 2 नयाँ बस्तीमा बन्द नदीको जोखिम न्यूनीकरणका लागि 200 मिटर जैविक तटबन्ध निर्माण गरिएको छ। रु 558,000 लागतमा बनेको यस संरचनाले 55 घरधुरी, सामुदायिक वन, मन्दिर परिसर र खेतीयोग्य जमिन संरक्षण गरेको छ। बन्द नदी विपद व्यवस्थापन समितिका अध्यक्ष शिव नेपालीको भनाई यस्तो छ।
धेरै नोक्सान भएको थियो, हामीले जेवी तटबन्ध नमिल्दा अगाडि थियो, पहिला त्यहाँ बग्थ्यो, अब त्यहाँबाट काटेर अब यहाँ पुगिसकेको छ, जेवी तटबन्धले पनि राम्रै गरेको छ।
यस्तै अठन्नी फाटा क्षेत्रमा गरिएको तारबार, बगर संरक्षण र वृक्षारोपणले नदी कटान न्यूनीकरण गर्नुका साथै 61 घरधुरीका लागि भविष्यको आय आर्जनको सम्भावना पनि सिर्जना गरेको छ। यसप्रति स्थानीय सरकार पनि उत्साहित देखिएको छ। कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रौपदी राणा:
नयाँ बस्तीका दाजुभाइहरूले चाहिँ उहाँकै श्रमदानले तटबन्धन बनाइरहेको छ, यसले गर्दाखेरि हाम्रो अहिले 200 मिटर टार्किरहेको छ। त्यसपछि हामी नगरपालिकाको संघ संस्थाको साझेदारीमा हामी 300 मिटर गर्ने योजना बनाएका छौँ। जैविक तटबन्ध भइसकेपछि माटो पुरिन्छ, बोट बिरुवा पनि उम्रिन्छ, त्यसले गर्दाखेरि राम्रै भएको हामी देखेका छौँ।
जलवायु जोखिमको सामना गर्न समुदायको सक्रियता, स्थानीय सरकारको नेतृत्व र साझेदार संस्थाको सहकार्य अनिवार्य हुन्छ। सीआरसी परियोजना अन्तर्गत निर्माण गरिएका जैविक तटबन्ध जोखिम न्यूनीकरणका उपाय मात्र होइनन्, नदी तटीय समुदायका लागि सुरक्षित र उत्थानशील भविष्यतर्फको भरोसा पनि हुन्। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल हाइवेमा अगाडि बढ़ाउने गरी काम भइरहेको बताउनु भएको छ। आईसीटी अवार्ड 2025 विजेतासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गर्नुभयो। मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोड़िनका लागि पुलको भूमिका निर्वाह गर्न सम्पर्क मन्त्रालयको रूपमा संचार मन्त्रालयले भूमिका खेल्ने विश्वास दिलाउनुभयो। उहाँले सूचना प्रविधिको विकासका लागि बजेट पर्याप्त नभएको, नीतिगत उल्झनका साथै भएका नीतिको कार्यान्वयनमा शिथिलताका कारण यस क्षेत्रको यथोचित विकास र प्रगति हुन नसकेको बताउनुभयो। मन्त्री खरेलले डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिनुभयो। काठमाण्डु महानगरपालिकालाई थप सुरक्षित र प्रविधि मैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सीसीटीभी क्यामेरा जडानलाई तीव्रता दिएको छ। ओडा ओडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सीसीटीभी क्यामेरा जडान तीव्र बनाएको हो। कामपा 30 ओडाका विभिन्न 29 स्थानमा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरेर फाइबर इन्टरनेटका माध्यमबाट निगरानी कक्षमा जोड़ी निगरानी गरिरहेको ओडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार यस क्रममा वडा नम्बर 26 ओडामा निगरानी कक्ष सञ्चालनमा ल्याई विभिन्न 77 क्यामेरा जडान गरिसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले झापाको भद्रपुर विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे आन्तरिक छानबिन गर्ने भएको छ। शुक्रबार राति काठमाण्डुबाट उडान भरेर भद्रपुर पुगेको 72 सीट क्षमताको एटीआर जहाज अवतरणका क्रममा भएको दुर्घटनालाई प्राधिकरणले दुर्घटना बाहेकका घटनाका रूपमा औल्याउँदै आन्तरिक छानबिन गर्ने भएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार मानवीय क्षति सहितको दुर्घटनामा सरकारले नै जाँचबुझ आयोग गठन गर्ने भए पनि शुक्रबारको घटनाबारे भने प्राधिकरणले जहाज र चालक दललाई ग्राउण्डेड गरेर आन्तरिक रूपमा प्राविधिक छानबिन अघि बढ़ाउने भएको हो। चितवनको इच्छा कामना गाउँपालिका 4 स्थित कुरिनघाट क्षेत्रमा हिजो बेलुका त्रिशुडी नदीमा नुहाउने क्रममा 2 युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका 2 बनसारा निवासी 21 वर्षीय शंकर चौधरी र राजापुर नगरपालिकाका 22 वर्षीय सौरभ थारू छन्। दुवैजना गोर्खाको गण्डकी गाउँपालिका 1 बुट्टार स्थित त्रिशुली हाइड्रो पावर आयोजनामा कार्यरत मजदूर रहेका प्रहरीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा यही पुस 3 गतेदेखि शुरू भएको बाघ गणना जारी रहेको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गणना गरिँदैछ भने पहिलो भागको गणना सकिएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही पुस 1 र 2 गते तालिम दिएका 150 जना गणकहरूले गणनामा खटिएका छन्। हरेक 4 वर्षमा बाघ गणना गरिँदै आइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताउनु भएको छ। यो घोषणा अमेरिकी सैन्य कार्यवाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्यूयोर्क शहर लगिएको थियो। मादुरो दम्पतिलाई नियन्त्रणमा लिएर उनीहरूमाथि लागू औषध तस्करी र हतियार सम्बन्धी मुद्दा चलाइएको छ। संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सन् 2017 आर्थिक प्रतिबन्ध र 2019 तेलमाथि प्रतिबन्ध लगाएको थियो। भेनेजुएला दैनिक 10 लाख भन्दा कम ब्यारेल तेल उत्पादन गर्छ र यसको अधिकांश कालो बजारमा छूटमा बिक्री हुन्छ। ट्रम्पको भनाइअनुसार भेनेजुएलाले तेल आमदानी ड्रग आतंकवाद मानव तस्करी हत्या र अपहरणमा खर्च गर्दछ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईएईए का अनुसार भेनेजुएलामा विश्वका तेल भण्डारको करिब 17% रहेको छ, तथापि वर्षौंदेखि व्यवस्थापन र भ्रष्टाचारका कारण देश प्रमुख तेल उत्पादक बन्न सकेको छैन। विश्लेषकहरूका अनुसार भेनेजुएलाको तेल गुणस्तर कम रहेको र अधिकांश डिजल वा अन्य उत्पादनमा प्रयोग हुने भएकोले अमेरिकामा गल्फ अफ मेक्सिको आसपासका रिफाइनरीहरू यस तेललाई प्रशोधन गर्न विशेष डिजाइन गरिएका छनृ पाकिस्तानको उत्तरी पश्चिमी प्रान्त खैबर पाख्तुनख्वामा एक घरको छत खस्दा 6 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। अधिकांश मृत्यु भएकामा बालबालिका रहेका छन्। मृतकमा 2-14 वर्षका बच्चाहरू र 25 वर्षीय महिला रहेका छन् भने घाइतेमा पनि महिला र बालबालिका नै रहेका छन्। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टा अघि उत्तर कोरियाले आज समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन्। दक्षिण कोरियाको ज्वाइन्ट चीफ अफ स्टाफले जारी गरेको विज्ञप्ति अनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट आज बिहान करिब 7 बजे क्षेप्यास्त्र प्रक्षेपण गरिएको पत्ता लागेको हो। ती क्षेप्यास्त्रहरू करिब 900 किलोमिटर उडेर समुद्रमा खसेका छन्। दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले प्रक्षेपण सम्बन्धी विवरणको विश्लेषण गरिरहेका छन्। दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको कुनै पनि उकसाहटको जवाब दिन तयारी अवस्थामा रहेको र मिसाइल प्रक्षेपणबारे अमेरिका तथा जापानसँग नजिकको समन्वय र सूचना आदान प्रदान भइरहेको जनाएको छ। जापानका रक्षा मन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा 2 क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसले जापान मात्र नभई क्षेत्र र विश्वको शान्ति तथा सुरक्षालाई गम्भीर खतरा पुर्याएको बताउनुभयो। उत्तर कोरियाले आगामी सत्तारूढ वर्कर्स पार्टीको सम्मेलन अघि रक्षा क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा समीक्षा गर्ने उद्देश्य राखेको हुन सक्ने विश्लेषण गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले आगामी निर्वाचन प्रयोजनका लागि 17,51,00,00,000 बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको छ। आगामी निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भनी सम्बन्धित निकायहरूले माग गरेको आधारमा सरकारले 17,51,00,00,000,000 बजेट खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरेको हो। अर्थ मन्त्रालयले आगामी निर्वाचनको प्रयोजनका लागि गृह मन्त्रालयलाई 10,39,00,00,000,000 र निर्वाचन आयोगलाई 6,72,00,00,000,000 बजेटको स्रोत सुनिश्चित गरेको जनाएको छ। अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव टंक प्रसाद पाण्डेले अहिलेलाई निर्वाचन आयोग र गृह मन्त्रालयको प्रस्ताव अनुसार खर्च गर्न पाउने गरी बजेटको स्रोत सुनिश्चित भएको र निर्वाचन प्रयोजनका लागि अन्य निकाय वा आवश्यकताका आधारमा थप बजेट निकासा गर्न अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर मदन परियारले कृषि क्षेत्रका समस्याहरू सरकारले क्रमशः समाधान गर्दै लगेको बताउनु भएको छ। बाँकेको कोवलपुरमा आइतबार अगुवा किसानहरूसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री परियारले चुनावी सरकार भए पनि किसानलाई प्राथमिकता दिएर सरकारले काम गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले 85 करोड दुग्ध किसानको भुक्तानी गर्न बाँकी रहेकोमा आफू मन्त्री भएर आएपछि 60 करोड भुक्तानी भइसकेको र निजी क्षेत्रको पनि करिब 1 अर्ब भुक्तानी भइसकेको जानकारी दिनुभयो। किसानहरूले समयमा मल नपाउने, बिउ बिजन नपाउने लगायतका समस्यालाई क्रमशः समाधान गरिने मन्त्री परियारले उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी किसानहरूले समयमा मल नपाएको, बिउ बिजन नपाएको, अनुदानमा पहुँचवालाको मात्रै दबदबा भएको लगायतका गुनासोहरू मन्त्री समक्ष गर्नु भएको थियो। नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल लम्बाई 400 केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण गर्ने भएको छ। 161 किलोमिटर लामो प्रसारण लाइनबाट पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी कोरिडोरमा निर्माण भएका विद्युत आयोजनाको बिजुली प्रवाहका लागि प्रसारण लाइन निर्माण गर्न लागि विद्युत प्राधिकरणले जनाएको छ। लुम्बिनी प्रदेशका नवलप्रासी, रूपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले सो आयोजना कार्यान्वयन गर्न लागेको हो। कुल 400 केभी क्षमताको सो प्रसारण लाइनको 46 मिटर क्षेत्राधिकार तोकिएको छ भने प्रसारण लाइनका लागि 405 वटा टावरहरू निर्माण हुनेछन्। धनकुटा जिल्लाको खाद्यान्न उत्पादनमा महत्वपूर्ण योगदान गर्ने 7 जना स्थानीय कृषकहरूलाई कृषि ज्ञान केन्द्र धनकुटाले नगद सहित सम्मान गरेको छ। केन्द्रले आइतबार कार्यक्रमको आयोजना गरी 177 मुरी धान उत्पादन गर्ने 100 उत्कृष्ट 6 कृषकहरूलाई जनै नगद सहित सम्मान पत्रले सम्मान गरेको हो। उत्कृष्ट भई सम्मानित हुनेहरूमा 65 रोपनी क्षेत्रफलमा 177 मुरी धान उत्पादन गरी प्रथम हुने धनकुटाको 2400 गाउँपालिका 5 स्थित सदमटारका यम लिम्बू सहित 6 जना किसानहरू रहनु भएको छ। सम्मानित हुनेहरूलाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ र कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले नगद र सम्मान पत्र प्रदान गर्नु भएको थियो। साताको कारोबारको पहिलो दिन आइतबार नेपाल शेयर बजारको कारोबार सूचक नेप्से 2 अङ्कले घटेको छ। आइतबार नेप्से परिसूचक 10.29 अङ्कले घटेर 2610.63 बिन्दुमा कायम भएको छ। यस दिन 323 कम्पनीहरूका 1,74,000 किता शेयरहरू 5,01,75,87,000 रुपियाँमा किनबेच भएका छन्। आइतबारको बजारको कारोबारमा होटल तथा पर्यटन समूह, उत्पादन तथा प्रशोधन र व्यापार समूहका परिसूचकहरू बढेका छन् भने अरू सबै समूहका परिसूचकहरू घटेका छन्।
अब खेल समाचार। नेपाल क्रिकेट संज्ञानले घरेलू मैदानमा आयोजना हुने 2020 विश्वकप ग्लोबल छनौट खेल्ने नेपाली टोली घोषणा गरेको छ। आइतबार क्यानले इन्दु वर्माको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा वर्मा सहित पूजा महतो उपकप्तान, रूबिना छेत्री, सीता राणा मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुंवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनिषा उपाध्यायले स्थान बनाएका छन्। महिला विश्वकपको ग्लोबल छनौट माघ 22 देखि फागुन 9 गतेसम्म मूलपानी मैदानमा आयोजना हुँदैछ। समूह बीमा नेपालसँग स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे र नेदरल्याण्ड छन्। समूह एमा बंगलादेश, आयरल्याण्ड, पपुआ न्यूगिनी, नामिबिया र अमेरिका छन्। नेपालले जनवरी 18 थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। माघ 8 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेलमा नेपालले त्रिवी मैदानमा माघ 10 गते खेल्नेछ भने समूहको अन्तिम खेलमा माघ 12 गते स्कटल्याण्डसँग त्रिवी मैदानमै प्रतिस्पर्धा गर्नेछ। दुवै समूहबाट शीर्ष 3 टोली क्वालिफायरमा छनौट हुनेछन्। क्वालिफायरमा दुवै समूहबाट छानिएका 3 वटै टोलीले अर्को समूहका सबै 3 टीमसँग प्रतिस्पर्धा गर्नेछन्। क्वालिफायरका खेलहरू माघ 14, 16 र 18 गते हुनेछन्। लमजुङ सदरमुकाम बेसी शहरमा जारी 33 त्रिवेणी कपमा ए डिभिजन लीग च्याम्पियन चर्च बोइज युनाइटेडलाई पराजित गर्दै घरेलु टीम लाङ्दी देवी एफसी नालमा फाइनलमा पुगेको छ। बेसी शहर स्थित सहजी रंगशालामा आइतबार सम्पन्न सेमी फाइनलमा लाङ्दी देवीले 2-0 जित निकालेको हो। सोमबार लाङ्दी देवीले उपाधिका लागि साबिक विजेता एपीएफ क्लबसँग खेल्ने भएको छ। एपीएफले पहिलो सेमी फाइनलमा लमजुङ मर्स्याङदीलाई ट्राइबेकरमा 4-3 पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। लाङ्दी देवीलाई जित दिलाउन रोहन कार्की र आशिष गुरूङले समान 1 गोल गरे। खेलको 36 मिनटमा रोहन कार्कीले लाङ्दी देवीलाई शुरूआती अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनटमा आशिष गुरूङले पेनाल्टी सुटबाट गोल गर्दै लाङ्दी देवीको सहज जित पक्का गरेका हुन्। फाइनल खेल सोमबार दिउँसो 1 बजे हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष टेक जङ गुरूङले जानकारी दिनुभयो। विजेताले 12 लाख रूपियाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उपविजेताले 6 लाख रूपियाँ मेडल र प्रमाणपत्र पाउनेछन्। अब मौसम। आज राति तराई भूभागका धेरै स्थानहरूमा उसु रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 15.3 डिग्री सेल्सियस, न्यूनतम 4 डिग्री सेल्सियस, पोखराको अधिकतम 17.6 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 17.6 डिग्री सेल्सियस, न्यूनतम 6.7 डिग्री सेल्सियस र दिपालको अधिकतम 22.1 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगलाई 6.72 अर्ब रूपियाँको स्रोत सुनिश्चित। न्यायालयमाथिको श्रृंखलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पर्न सक्ने प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको भनाई। देशभर आगामी 2 महिनाको अवधिमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आकलन। र अमेरिकी तेल कम्पनीहरूले अब भेनेजुएलामा रहेका तेल भण्डारहरूमा लगानी गर्न पाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।